नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 12 गते सोमबार, फागुन कृष्ण पक्ष एकादशी तिथि, तदनुसार 24 फेब्रुअरी सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। स्कूल नछुटाउने आमाहरू शीर्षकमा कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। 57 वर्षीय राजस्थानी गुरूङ नाति उमेरका सहपाठी हिमांशु श्रीमलसँग प्राय एउटै बेन्चमा हुनुहुन्छ। आइतबार वर्णमालाका अक्षर फुटाउँदै कापीमा उतारेपछि राजस्थानीले हिमांशुलाई पनि लेख्न सिकाउनुभयो। गोर्खा नगरपालिका छ पोखरा थोक स्थित श्रीकृष्ण आधारभूत विद्यालयमा कक्षा एकमा भर्ना हुनुभयो कि उहाँ सकेसम्म कक्षा छुटाउनु हुँदैन। हरेक दिन कापी किताब च्यापेर एक घण्टा पैदल दूरीमा रहेको विद्यालय पुग्नुहुन्छ। बारपाक सुलीकोट 4 सौरपानी घर भएकी राजस्थानी 2072 वैशाख 12 भूकम्पपछि गोर्खा बजारमा बस्न थाल्नु भएको हो। बजारमा त केही नजानेको जस्तो हुँदो रहेछ। नाम लेख्न आउँथेन, फोन गर्नु परे, अरूलाई मोबाइल दिनुपर्ने, उहाँले भन्नुभयो। जान्नै पर्ने लागेर स्कूल भर्ना भए। उहाँ 10 महिनाको अन्तरालमा अक्षर फुटाउन र नाम लेख्न सक्ने हुनुभएको छ। घरको धन्दा सक्दा कहिलेकाहीँ हतारोमा आउनुपर्छ। सर कक्षामा गइसकेपछि आइपुग्दा साह्रै नमज्जा लाग्ने, उहाँले भन्नुभयो। घर आएसी काम नगरी पनि नहुने। बुढ्यौलीका कारण उहाँका आँखामा साँझको समयमा अक्षरको आँखाहरूले भेउ पाउँदैनन्। बेलुकी आँखा अलि देख्दिन, होमवर्क सम्झिँदा मन पोल्छ। सबैले होमवर्क सकाएर बल्ल घरधन्दा गर्छु, उहाँले भन्नुभयो। उहाँका 4 छोरी र 3 छोरा छन्। 2 छोराले 5 पढेर छोडे। कान्छो पनि 9 कक्षा पढेपछि मलेसिया गएर फर्किएको छ, उहाँले भन्नुभयो। अहिले 2 छोरीतिरका नातिनीलाई स्कूल पठाएर पढ्न आउने गरेकी छु। वार्षिक परीक्षा नजिकै गर्दा राजधानीको पेट पोलेको छ। राजधानी जस्तै कृष्ण आधारभूत विद्यालयमा चालू शैक्षिक सत्रमा 35 देखि 65 वर्ष उमेर समूहका 13 महिला भर्ना भएका छन्। उनीहरूले पढ़ाईमा देखाएको लगावले शिक्षक पनि दंग छन्। विद्यालयले उनीहरूको पढ़ाईको स्तर मापन गरेर 1 देखि 3 कक्षासम्म भर्ना गरेको छ। कक्षा 1 र 2 6 जना र कक्षा 3 1 पढ्छन्। बारपाक सुलीकोट 1 49 वर्षीय जुन माया गुरूङ आइतबार अक्षर राम्रो बनाउने अभ्यास गर्दै हुनुहुन्थ्यो। अल्छी गर्न भएन, पढ्दै अभ्यास गर्दा गर्दै जानिदो रहेछ। कक्षा 2 पढ्ने उहाँले भन्नुभयो। उमेर पनि होला, एकैचोटिमा सम्झिन अलि गाह्रो हुँदो रहेछ। स्कूल नछुटाउने आमाहरू शीर्षकको यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। आजको गोर्खापत्र दैनिकमा सम्पत्ति शुद्धिकरण निवारण ग्रे लिस्टबाट बाहिरिने तयारी शीर्षकको खबर प्रकाशित छ। सम्पत्ति शुद्धिकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची ग्रे लिस्टमा नेपाललाई समावेश गरिएपछि सरोकारवाला निकायले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको बताएका छन्। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई आगामी 2 वर्षका लागि यस्तो सूचीमा समावेश गरेपछि सो समय अघि नै बाहिरिने प्रयास नेपालको छ। अवैध रूपमा वा आपराधिक क्रियाकलापबाट आर्जित सम्पत्तिलाई वैध बन्न नदिने तथा आतंकारी गतिविधिमा यस्तो सम्पत्ति लगानी हुन नदिने क्षमताको पर्याप्त विकास नगरेको भन्दै नेपाललाई यस्तो सूचीमा राखिएको हो। एफएटीएफले यो सूची सार्वजनिक गरे लगत्तै उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयभन्दा अघि नै नेपाल ग्रे लिस्टबाट बाहिरिने बताइसक्नु भएको छ। यसबाहेक एफएटीएफ समेत यो सूचीबाट बाहिरिन उच्च स्तरीय राजनीतिक प्रतिबद्धता प्राप्त गरेको भन्दै केही शर्त पूरा गरे नेपाल यो सूचीबाट बाहिरिन सक्ने संकेत पनि दिएको छ। नेपालले करिब 2 वर्ष पहिलेदेखि नै ग्रे लिस्टमा नपर्ने गरी विभिन्न प्रयास गरेको थियो। सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विभिन्न कानूनी प्रबन्ध पनि नेपालले गरिसकेको हो, तर अहिले एफएटीएफले ती प्रयास पर्याप्त र परिणाममुखी नभएको भन्दै सूक्ष्म निगरानी सूचीमा राखेको हो। उसले विभिन्न सातबुधामा अझै सुधार गर्नुपर्ने सुझाएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी बुझाइमा सुधार, बैंक तथा वित्तीय संस्थाहरू, सहकारी, क्यासिनो, घर जग्गा कारोबार क्षेत्रमा प्रभावकारी अनुगमन हुनुपर्ने उसको सुझाव छ। ग्रिलिस्टबाट बाहिरिने तयारी शीर्षकको यो खबरलाई गोर्खा पत्र दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको छ। गोर्खापत्र दैनिकबाटै त्रिवीमा स्वतः स्थायीको बाटो बन्द शीर्षकको खबर अग्र पृष्ठबाट लिँदैछौ। सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ। 2078 पुसमा दायर रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चको संयुक्त इजलासले नियमावलीको उक्त व्यवस्था खारेज गरेको हो। सर्वोच्चको फैसलाको पूर्ण पाठ भने तयार भइसकेको छैन। फागुन 6 गते संयुक्त इजलासले सीमित प्रतिस्पर्धाका आधारमा स्वतः स्थायीको बाटो खोलेको नियमावलीको व्यवस्था खारिज गरेको हो। न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले नियमावलीको व्यवस्था खारेज गरेसँगै आन्तरिक प्रतिस्पर्धाका आधारमा शिक्षक तथा कर्मचारी स्वतः स्थायी हुने बाटो अदालतले बन्द गरिदिएको छ। करार सेवामा रहेका शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्वतः स्थायी गर्ने गरी विश्वविद्यालय सभाले गरेको निर्णय विरूद्ध रमेश विष्ट समेतले 2078 पुस 8 गते रिट दायर गर्नुभएको थियो। सर्वोच्चले रिटमा 2078 पुस 19 गते नै अन्तरिम आदेश जारी गरेको थियो। त्रिवीमा पहुँचका आधारमा करार र ज्यालादारीमा कर्मचारी तथा शिक्षक नियुक्त गर्ने र सीमित आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायीको प्रक्रिया चल्दै आएको थियो। यसअघि पनि पहुँच र प्रभावका आधारमा नियुक्ति पाएकाको मात्र प्रतिस्पर्धाका आधारमा स्थायी गर्ने परम्परा चलिरहेको थियो। सर्वोच्चको आदेशसँगै लामो समयदेखि सीमित प्रतिस्पर्धाका आधारमा भइरहेको प्रक्रिया रोकिने भएको छ। त्रिवी सभाले 10 वर्षदेखि निरन्तर कार्यरत करार कर्मचारी तथा शिक्षकलाई लागू हुने गरी आन्तरिक प्रतिस्पर्धा गर्न दिने गरी नियमावली संशोधन गरेको थियो। त्रिवीमा स्वतः स्थायीको बाटो बन्द शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा बदलिदो भूराजनीतिको नेपाल असर अध्ययन गर्दै सेना शीर्षकको खबर अग्र पृष्ठमा प्रकाशित छ। नेपाली सेनाले बदलिदो अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पार्ने प्रभावबारे अध्ययन थालेको छ। शक्ति राष्ट्रले लिइरहेका नयाँ नीतिले नेपाललाई प्रभाव पार्न सक्ने सम्भावनाबारे वृहत रणनीतिक कार्ययोजनाभित्र राखेर अध्ययन थालेको हो। पछिल्लो पटक अमेरिकी सरकारले लिएको नीतिले नेपाललाई प्रभाव पार्न सक्ने सम्भावना र त्यसको दीर्घकालीन असरबारे सेना मौन बस्न सकिरहेको छैन। संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति मिशनका लागि नियमित बजेटमध्ये अमेरिकाको करिब 27% लगानी छ। विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यका लागि योगदान गर्ने सबैभन्दा ठूलो पंक्ति नेपाली सेनाको छ। अमेरिकी सहयोग अन्तर्गत विभिन्न तालिम पनि नेपाली सेनालाई प्राप्त भइरहेको अवस्थामा अमेरिकामा आएको नयाँ सरकारले लिएको नीतिले नेपाललाई पनि प्रभाव पार्न सक्ने सेनाका उच्च अधिकारीहरूको दावी छ। यो खबर नागरिक दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा जलनको उपचारमा भौतिक पूर्वाधार अभाव शीर्षकको खबर प्रकाशित छ। नेपालमा जलनका घटना बढ्दै जाँदा यसको उपचार हुने अस्पतालको संख्या भने सीमित छ। हाल किर्तिपुर वन अस्पताल, त्रिवी शिक्षण कान्ति, पाटन, वीर र सुषमा कोइराला मेमोरियल अस्पतालमा जलनको उपचार हुने गरेको छ, तर त्यसमध्ये सबैभन्दा बढ़ी भार किर्तिपुर वन अस्पताललाई छ। अन्य अस्पतालमा जलनको उपचार भरपर्दो नभएको भन्दै बिरामी किर्तिपुरमै जाने गरेका छन्। सरकारले किर्तिपुर जाने बिरामीको संख्या बढ़ी भएकाले अस्पताललाई गत असोजमा 2 करोड़ रूपियाँ दिएको थियो। भवन बनाउन थप 5 करोड़ दिने सरकारको तयारी छ। 80% भन्दा बढ़ी जलनका बिरामी किर्तिपुरमै जाने गरेका छन्। किर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जाडोयाममा जलनका घटना बढ़ी हुने भएकाले बिरामी संख्या अनुसार अस्पतालको भौतिक अवस्था साँगुरो भएको बताउनुभयो। नकर्मीका अनुसार किर्तिपुर अस्पतालले वार्षिक 1000 जलनका गम्भीर प्रकारका बिरामीको उपचार गर्दै आएको छ। जलनको उपचारमा भौतिक पूर्वाधार अभाव शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। दुबईमा 45 नेपाली युवा अलपत्र शीर्षकको खबर राजधानी दैनिकबाट लिँदैछौ। आकर्षक रोजगारी प्रलोभनमा परि संयुक्त अरब इमिरेट्स युएईको दुबई पुगेका 45 जना भन्दा बढ़ी नेपाली युवा समस्यामा परेका छन्। ललितपुरको पण्डोल स्थित एक म्यान पावर मार्फत 48 दिन अघि दुबई पुगेका उनीहरूले सम्झौता अनुसारको काम र तलब नदिएपछि समस्यामा परेको भन्दै उद्धारका लागि हार गुहार गरेका छन्। समस्यामा परेका मध्येका कृष्ण भण्डारीका अनुसार नेपालमा म्यान पावरले सम्झौता गर्दा प्याकिङको काम भनेर पठाएको तर दुबई पुगेपछि क्लीनरको काममा लगाएको र 8 घण्टा ड्यूटी भने पनि 12-13 घण्टा ड्यूटीमा खटाउने गरिएको छ। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। राजधानी दैनिकको अग्रपृष्ठमा चुनाव लडेर प्रधानमन्त्री बन शीर्षकको खबर प्रकाशित छ। पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर सदनमा सांसदहरूका बीच घोचपेच बहस भएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षणका साथै शाहको अभिव्यक्तिलाई लिएर चर्काचर्की बहस गरेका हुन्। राजतन्त्रको विरोधमा रहेको राजनैतिक दलका सांसदहरूले राजालाई चुनाव लडेर प्रधानमन्त्री बन्नसम्मको सुझाव दिँदै गर्दा राजतन्त्रको पक्षमा आवाज उठाउँदै आएको दलका सांसदले राजतन्त्र आवश्यक रहेको जिकिर गरेका छन्। शाहको अभिव्यक्ति पश्चात नेकपा माओवादी केन्द्र मौन बसेको भन्ने संकेत गर्दै नेकपा एमालेका सांसद गोकुल बासकोटाले कित्ता क्लियरको प्रसंग कोट्याउनुभयो। हुन त शाहको अभिव्यक्ति पश्चात माओवादी केन्द्रका शीर्ष नेताहरूले आलोचना गर्दै राजतन्त्र नफर्किने बताउँदै गर्दा बासकोटाले माओवादी केन्द्रको दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो भन्नेबारे कित्ता क्लियर गर्नुपर्ने बताउनु भएको थियो। यो प्रसंगलाई राजधानी दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा बीपी राजमार्गको शुरू नै भएन पुननिर्माण, स्थानीयमा त्रास शीर्षकको खबर प्रकाशित छ। बाढ़ी र पहिरोले ध्वस्त भएको बीपी राजमार्गको बनेपा सिन्धुली बर्दिवास खण्डको पुननिर्माण अझै शुरू भएको छैन। असोज 11 र 12 गते रोशी खोला र सुनकोशी नदीमा आएको बाढ़ी र पहिरोले ध्वस्त बनाएको 5 महिना पुग्दा समेत राजमार्गको खुरकोट धुलिखेल खण्ड पुननिर्माण शुरू हुन नसकेको हो। राजमार्गको पुननिर्माणका लागि बजेटको सुनिश्चितता नहुँदा ढिलाइ भएको बताइएको छ। सो सड़क पुननिर्माणका लागि करिब 10 अर्ब रूपियाँ लागत लाग्ने प्राविधिक अध्ययनले देखाएको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चकको नमोबुद्ध स्थित चौकी डाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म 12 किलोमिटर सड़क खण्ड मध्ये 8 किलोमिटर सड़कमा पूर्ण रूपमा क्षति पुगेको थियो। यस्तै सिन्धुलीको नेपाल थोकदेखि आपधारीसम्म सड़क क्षतिग्रस्त भएको छ। बाढ़ी र पहिरोले ध्वस्त राजमार्ग अस्थायी ट्रयाक र डाइभर्सन निर्माण गरेर कष्टकर यातायात सञ्चालन गरिरहेको छ। समयमा राजमार्ग पुननिर्माण शुरू नहुँदा र स्थायी ट्रयाक निर्माण नगर्ने हो भने आगामी वर्षाको समयमा राजमार्ग पूर्ण रूपमा ठप्प हुने स्थानीयको चिन्ता छ। बीपी राजमार्गको शुरू नै भएन पुननिर्माण, स्थानीयमा त्रास शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। चक्रपथ विस्तारको डिजाइन गर्ने कम्पनी छान्दै चीन शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। चक्रपथ दोस्रो खण्ड विस्तारको डिजाइनका लागि कम्पनी छनौट गर्ने भन्दै चीन सरकारले बोलपत्र आह्वानको प्रक्रिया अघि बढ़ाएको छ। 1.5 महिनाभित्र डिजाइन गर्ने कम्पनीको टुंगो लाग्नेछ, त्यसपछि उक्त कम्पनीले डिजाइन थाल्नेछ। यसका लागि 6 देखि 8 महिना लाग्ने सड़क विभागको अनुमान छ। चीन सरकारले बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढ़ाएको जानकारी पाएको काठमाडौँ चक्रपथ सड़क विस्तार योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। डिजाइनका लागि बोलपत्र आह्वान भएको थाहा छ, उहाँले भन्नुभयो त्यसपछि थप प्रगति केही छैन। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकमा फास्ट ट्र्याक 2083 पनि मुस्किल शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। नेपाली सेनाले निर्माण गरिरहेको बहुप्रतीक्षित काठमाडौँ निजगढ़ द्रुतमार्ग फास्ट ट्र्याक निर्धारित समयमा सम्पन्न हुन कठिन देखिएको छ। हालसम्मको भौतिक प्रगति विवरण विश्लेषण गर्दा तोकिएको समय अर्थात चैत 2083 निर्माण सम्पन्न गर्न मुस्किल देखिएको छ। रूख कटानी र मुआवजा वितरण समस्या तथा गत वर्षको वर्खाका कारण निर्माणको काम अपेक्षाकृत भइरहेको छैन। आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभए तापनि लक्ष्य अनुसार कार्य सम्पन्न गर्न कोशिश भइरहेको सेनाले जनाएको छ। फास्ट ट्र्याक 2083 पनि मुस्किल शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा पानी नपर्दा बढ़्यो वायु प्रदूषण, बढ़ी प्रदूषितमा पोखरा शीर्षकको खबर प्रकाशित छ। पर्यटकीय राजधानी पोखरामा आइतबार वायुको गुणस्तर खतरनाक तहमा पुग्यो। आइतबार दिनभरि नै पोखराको वायुको गुणस्तर सूचाङ्क 400 हाराहारीमा रहयो। गण्डकी बोर्डिङमा रहेको हावा मापन यन्त्रले प्रति घण्टा मापन गरेको पोखराको वायु सूचकाङ्क 400 हाराहारीमा देखाएको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिनुभयो। विगत केही दिनदेखि पोखराको वायुको गुणस्तर खतरनाक तहमा पुगेको उहाँको भनाइ छ। फागुन लागेदेखि नै पोखराको वायु प्रदूषण उच्च देखिएको लामिछानेले जानकारी दिनुभयो। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघको प्रतिबन्धमा परेकाको शेयर कारोबार रोक्न निर्देशन शीर्षकको खबर प्रकाशित छ। संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको शेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ। धितोपत्र बजारका सहभागी लक्षित वित्तीय कारोबार सम्बन्धी मार्गदर्शन जारी गर्दै बोर्डले त्यस्ता व्यक्ति, संस्था, समूह, संगठन लगायतको शेयर कारोबार नगर्न, यसअघि हुने गरेको भए रोक्न र नियमित रूपमा सम्बन्धित निकायमा सूचना दिन धितोपत्र ब्रोकर मर्चेन्ट बैंकर लगायतलाई निर्देशन दिएको हो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा 15 गतेबाट सोभियो काम चलाउ शीर्षकको खबर प्रकाशित छ। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन सोभियोको उम्मेद्वारी मनोनयन दर्तासँगै यही 15 गतेबाट सोभियो काम चलाउ हुने भएको छ। अर्थात 3 दिनपछि सोभियो काम चलाउ हुनेछ। त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार निर्वाचन शुरू हुनु 21 दिन अघि सोभियो काम चलाउ हुनेछ। निर्देशनालयका निर्देशक एवं निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीले निर्वाचन निर्देशिकामा निर्वाचन हुनु 21 दिन अघि तालिका सार्वजनिक गर्ने उल्लेख थियो। सोही आधारमा 21 दिन अघि काम चलाउ हुने भएको हो। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको कारोबार दैनिकमा 2 महिनामा 1300 मेगावाटका विद्युत आयोजनामा वित्तीय व्यवस्थापन शीर्षकको खबर प्रकाशित छ। पछिल्ला 2 महिना पुष र माघमा 1266.925 मेगावाट क्षमताका जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। यो अवधिमा 8 आयोजनाको वित्तीय व्यवस्थापन भएको हो। वित्तीय व्यवस्थापन भएका आयोजनामा कुल 2,25,94,00,00,00,00 रूपियाँ लगानी हुनेछ। त्यसमध्ये 1,51,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, कारोबार दैनिकमा प्रकाशित छ। कारोबारमै परेन पानी, हिउँदे बालीको उत्पादन 5% घट्ने शीर्षकको खबर अग्र पृष्ठबाटै लिँदैछौ। जलवायु परिवर्तनका कारण अहिलेसम्म पानी नपरेपछि हिउँदे बालीको उत्पादनमा 5% गिरावट आउने देखिएको छ। हिउँदे बाली मध्ये मुख्य गरी गहुँ जौ आलु लगायतको वस्तुको उत्पादन घट्ने देखिएको हो। कृषि तथा पशुपन्छ विकास मन्त्रालयले यो वर्ष अहिलेसम्म पानी नपरेका कारण हिउँदे बालीको उत्पादन 5% घट्ने प्रक्षेपण गरेको छ। मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले यो वर्ष सुक्खा हिउँदका कारण आलु गहुँ जौ लगायत बालीको उत्पादन गत वर्षको तुलनामा 5% घट्ने अनुमान गरिएको जानकारी दिनुभयो। परेन पानी हिउँदे बालीको उत्पादन 5% घट्ने शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो आजको गोर्खापत्र दैनिकमा विकास प्रशासनको विडम्बना शीर्षकको सम्पादकीय प्रकाशित छ। त्यसैगरी आजको नेपाल समाचार पत्रमा सदाचारी शासकको आवश्यकता शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा ग्रे लिस्टबाट चाँडै बाहिर ल्याऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा पहिला सुधार गृहकै सुधार शीर्षकको सम्पादकीय छापिएको छ। नागरिक दैनिकमा कति गहिरो ग्रे लिस्ट शीर्षकको सम्पादकीय प्रकाशित छ। र आजको कान्तिपुर दैनिकमा अख्तियार विधेयकको ऐनामा कानून निर्माणको परिदृश्य शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।